الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق يرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من زكاها وقد خاب من دساها صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نورا من نور الله میرے دوستوں اور بزرگوں آئینہ اور کانچ جو ہوتا ہے شیشہ اگر صاف ستھرا ہوتا ہے تو چمکدار ہوتا ہے اور ادھر سے ادھر سب بھی نظر آتا ہے اور اگر اس پر مٹی کالا رنگ یا اور ایسی ہی کوئی چیز لگا دی جائے تو وہ آئینہ وہ شیشہ بدنما بھی ہو جاتا ہے اس کی چمک بھی ختم ہو جاتی ہے اور آر سے پار جو نظر آتا ہے وہ کچھ نظر نہیں آتا آئینے کو اور شیشے کو صاف کرنے کے طریقے ہیں کپڑا لے کر پونچھ دیجئے اگر پینٹ لگا ہے تو اس پر نیلگری پٹرول ڈال کر کے اس کو صاف کر دیجئے بہرحال اس کے میل کچیل کو صاف کر دیا جائے تو پھر وہ چمکنے لگتا ہے اللہ تعالی نے انسان کے دل کو آئینے کی طرح بنایا لیکن جب انسان غلط اور گناہ کے کام کرتا ہے تو اس آئینے دل کے اوپر ایک سیاہ نقطہ ایک دھبا لگ جاتا ہے حضور اکرم سید عالم صلی اللہ علیہ وسلم فرماتے ہیں ایک گناہ کیا تو ایک پوائنٹ اس پر کالا لگ گیا دوسرا کیا تو پھر دوسرا سیاہ دھبا لگ گیا जितने गुनाह करते जाता है उस पर दिल के ऊपर आई नए दिल पर काले काले गुनाह के धब्बे लगते चले जाते हैं। फिर एक वो वक्त आता है कि दिल बिल्कुल स्याह हो जाता है। ये तो अमल की स्याही हुई जो ऊपर से लगती है, और एक अकीदे की स्याही है। अकीदे की स्याही दिल के अंदर लगती है और दिल को साफ करें, अगर ऊपर से साफ भी कर दिया जाए और कांच के अंदर अगर स्याही घुस गई है तो वो जल्दी साफ नहीं होती। इसी तरह से अकीदे की स्याही अगर दिल के अंदर घुस गई है तो वो समझाने से पूछने से साफ नहीं होती है। उसके लिए तो बस दोबारा कलमा पढ़े और अपने उस गुस्ताखी से, कुफ्र से, बदअकीदगी से तौबा करे, तब उसका आईने दिल साफ होता है, वरना वो जल्दी साफ नहीं होता है। और दिल की सफाई पर ही आखिरत की कामयाबी का दारो मदार है। अल्लाह ताला फरमाता है कद अफलाहा मन ज़क्काहा, जिसका दिल और जिसका बातिन साफ रहा वही आदमी कामयाब रहा। सबसे बड़ी स्याही और सबसे बड़ी गलाजत अकीदे की गलाजत है। अल्लाह ताला ने हर सुन्नी को इस नापाकी से महफूज रखा है। अब रहा अमल की स्याही, अब रहा अमल की स्याही, तो ये ऊपर से है। जरा सा तौबा कर लो, अल्लाह की बारगाह में रो लो और गुनाह न करने का पक्का इरादा कर लो, तो परवरदिगार आलम उस तुम्हारे दिल को साफ कर देता है। और जब दिल ऊपर से और अंदर से साफ होता है तो सब जलवे उसमें नजर आते हैं। ये सिर्फ जमीन ही का नहीं, आसमान के भी जलवे नजर आते हैं। और ऐसा मुसलमान यहाँ बैठा है और यहाँ से मदीना पाक भी नजर आता है, बगदाद मुकद्दस भी नजर आता है। उसको इधर उधर जाने की जरूरत नहीं है, दिल के आईने में है तस्वीर यार, दिल के आईने में है तस्वीर यार। जब जरा गर्दन झुकाई देख ली, जब गर्दन झुकाता है तो जलवे यार नजर आता है। कभी लौहे महफूज नजर आता है, कभी अरशे मुअल्ला की तजल्लियात नजर आती हैं। जिस तरफ तवज्जो करता है उसको ता सारा आलम मुनकशिफ हो जाता है। ये वलायत के अलग अलग दर्जात हैं। हाजी कब बनता है बताइए? हज करता है तभी तो। और हज करने के लिए अगर सूरत से जाए तो उसको सूरत अपना शहर छोड़ना पड़ेगा कि नहीं पड़ेगा? शहर छोड़े नहीं हो बोले मैं हाजी बन गया तो कैसे हो सकता? नहीं हो सकता ना। सूरत छोड़ करके वो कहां जाता है? एयरपोर्ट जाता है। आपके सूरत में एयरपोर्ट है लेकिन हज के लिए नहीं है, बंबई जाना पड़ता है। बंबई जाता है, वहां एक आध दिन दो दिन रहता है। हज के लिए चला है तो वहां रुकेगा नहीं, उसे बंबई भी छोड़ना पड़ेगा ना। वो बोले मैं यहीं रहूंगा और हज हो जाएगा, इम्पॉसिबल। बंबई में हज नहीं होता। क्या बड़ी बड़ी बिल्डिंगों को काबा समझ के तवाफ करेगा? नाई के बाद जाके मुंडन करा लेगा और बोले मैंने उमरा कर लिया तो हो सकेगा? उसे बंबई भी छोड़ना पड़ेगा, और बंबई छोड़कर जब प्लेन से चलेगा तो कहां पहुंचेगा? जिद्दा। जिद्दा में भी ज्यादा देर तक वो नहीं रुकता, घंटे दो घंटे चार घंटे पांच घंटे, बस उसको इतनी देर वहां रोका जाता है। अब जिद्दे से अब वो चलेगा तो कहां पहुंचेगा? मक्का पहुंचेगा। घर में जाकर के अपने रूम में सामान रखेगा, और वहां 10-15 दिन घर में नहीं रहता है। सब कुछ करने के बाद नहा धोकर कहां जाता है? काबे तक पहुंचता है। समझ गए? शहर छोड़ा, बंबई छोड़ा, जद्दा छोड़ा और मक्का छोड़ा, कहां पहुंचा? काबे के पास। कितने हो गए स्पॉट? 5 हो गए ना। 5 जगहें, जगहों पर वो पहुंचता। थोड़ा सा पानी देना। दुरूद पाक पढ़ लीजिए। अल्लाहुम्मा सल्ले अला सैयदना व मौलाना मुहम्मद व आलिही व असहाबिही व बारिक व सल्लम। कल सर्दी लग गई थी तो कल से खांसी शुरू हो गई। दुरूद पाक पढ़ लीजिए। रखिए, अब जा करके वो वहां पर तवाफ करता है, सफा मरवा की सही करता है, अरफात के दिन अरफात में रुकता है, मिना के दिन मिना में रुकता है, मुजदलफा में रुकता है। ये सब हज के प्रोसीजर अदा करके फिर मुंडन कराता है। मुंडन कराने के बाद अब वो हाजी कहलाता है। ये है आखिरी मंजिल, जो हज करके आता है उसे हाजी कहते हैं। इसी तरह वली को भी बहुत कुछ छोड़ना पड़ता है। वली ऐसे ही नहीं बन जाता, वली के लिए सफर करना पड़ता है। उसका सफर नजर नहीं आता। हम देखते हैं घर में है लेकिन सफर करता रहता है। हाजी का सफर नजर आता है, वली का सफर नजर नहीं आता। वली कैसे सफर करता है? उसके लिए भी आलमे नासूर, आलमे मलकूत, आलमे जबरूत, आलमे लाहूत और सैर फिल्ला, ये 5 मकामात हैं। सैर इल्लाह और सैर फिल्ला याद रखना। आलमे बोलो नासूत और आलमे मलकूत, आलमे जबरूत और आलमे लाहू। पहले 4 ही याद रखो, फिर 5वां बताऊंगा। आलमे नासूत, आलमे मलकूत, आलमे जबरूत, आलमे लाहू। आलमे नासूत किसको कहते हैं? ये आप लोग जहां हैं इस दुनिया में होशो हवास के साथ वो जिंदगी बसर करता है। इस आलम में आलमे नासूत की सैर कैसे करता है? इस दुनिया में रहकर शरीयत की इत्तेबा करता है। यही उसका सफर है। यहां रहता है, बाल बच्चों में रहता है, कारोबार करता है, लेकिन उसकी तिजारत भी शरीयत के मुताबिक होती है। बाल बच्चों से ताल्लुकात शरीयत के मुताबिक होता है। शादी ब्याह करता है तो शरीयत के मुताबिक करता है। खाना खाता है तो शरीयत के मुताबिक हलाल रोजी खाता है। कुछ देखता है तो शरीयत के मुताबिक आंख से देखता है। सुनता है तो जायज बात सुनता है। सोता है तो वक्त पर सोता है और नमाज के वक्त तहज्जुद के बाद उठता है। यानी इस दुनिया में रहकर शरीयत की पाबंदी करना, ये आलमे नासूत की सैर है। इस दुनिया में सैर वली कैसे करता है कि शरीयत का मुकम्मल पाबंद हो जाता है। और जब वो शरीयत का पाबंद हो जाता है तो ऐसे ही है जैसे हाजी अपने घर रहकर 2-4 महीने तक हज के जाने का इंतजाम करता है कि नहीं करता। एहराम खरीदेगा, लुंगी खरीदेगा और सामान जो भी हज के जमाने में उसको जरूरत है वो 3-4 महीने पहले से इंतजाम करता है करता है। ऐसे ही वली इस दुनिया में रहकर आगे सफर का इंतजाम करता है और वो इंतजाम शरीयत की पाबंदी है। शरीयत की पाबंदी कर रहा है कि उसे आगे जाना है। जब शरीयत की मुकम्मल वो पाबंदी कर लेता है तो अल्लाह ताला उसे अपना महबूब बना लेता है, उसे अपना दोस्त बना लेता है, अब फिर उसे दावत मिलती है, ऐ मेरे दोस्त, ऐ मेरे महबूब, अब चल। अब वो कहाँ चलता है? ऐसी जगह जाता है जिसको आलम मलकूत कहते हैं। मलक कहते हैं फरिश्ते को। फरिश्तों की दुनिया में अल्लाह उसे सैर करवाता है, बैठता है घर में और फरिश्तों के दुनिया में सैर करता रहता है। बाल बच्चे देखते हैं अब्बा यहाँ है, लेकिन अल्लाह ताला की रूहानी मदद ऐसी होती है कि घर में रहता है और जिब्रील से बात करता रहता है, घर में रहता है फरिश्तों के साथ चलता फिरता रहता है, घर में रहता है और फरिश्तों की दुनिया की सैर करता रहता है। ये किसे मिलती है? जो शरीयत का पूरा पाबंद हो जाता है, उसे आलम मलकूत की सैर परवरदिगार आलम करवा देता है। आलम मलकूत की जब सैर करता है तो फरिश्तों से हर वक्त उसका मिलना जुलना होता है। इन दोनों मकामात को कुरान मजीद बयान कर रहा है। इन्नल लज़ीना क़ालू रब्बुना अल्लाह सुम्मा इस्तक़ामू, जिन्होंने इस्लाम को मान लिया, खुदा की तौहीद को तस्लीम कर लिया और फिर शरीयत पर कायम हो गए, हर काम शरीयत के मुताबिक करने लगा। जब वो शरीयत के मुताबिक करता है तो अल्लाह फरमाता है ततनज़्ज़लु अलैहिमुल मलाइका, फिर हर वक्त फरिश्ते उसके पास आते जाते हैं। वो जंगल में रहता है वहीं फरिश्ते, पहाड़ में रहता है वहीं फरिश्ते आते हैं, दोस्तों में रहता है और फरिश्ते उसके पास चलते फिरते हैं। वो फरिश्तों को देखता है ततनज़्ज़लु अलैहिमुल मलाइका। इस सैर का नाम है आलमे मलकूत। हाँ, बच्चे भी याद कर रहे हैं, सूफी बन जाओगे इंशाअल्लाह। सूफी ऐसे ही नहीं बनता है, सूफी बनने के लिए भी कुछ छोड़ना पड़ता है। तो जब वो आलमे नासूत की सैर शरीयत की पाबंदी करके पूरी कर लेता है तो अब दुनिया से उसका दिल उचाट हो जाता है। दिन दुनिया की बातों में उसको कोई दिलचस्पी नहीं है। जिस तरह हाजी जब घर से चला गया बंबई के लिए तो अब मक्के की याद रहती है, घर की याद नहीं रहती है। ऐसे ही वली जब आलमे नासूत को छोड़ता है और फरिश्तों से दोस्ती होती है तो जिब्रील दोस्त बन गए तो हमारे जैसे दोस्तों से क्या उन्हें दिलचस्पी रहेगी। मीकाईल उनके साथ रहते हैं तो दोस्तों यारों की दोस्ती से क्या उसे दिलचस्पी होगी। मैं कहता हूं कि अगर कोई फरिश्ता आपको मिल जाए तो आप कहेंगे अब तो मैं फरिश्तों के साथ हूं, अरे घर से भी दिलचस्पी उठ जाएगी। और वली जो होता है पूरे फरिश्तों के शहर में जहां जहां फरिश्ते होते हैं वो सैर करता है, मलकुल मौत को आंखों से देखता है, कब्र में वो मुनकर नकीर आते हैं उन्हें देखता है, रहता है ऊपर मुनकर नकीर को देखता है, किरामन कातिबीन बैठे रहते हैं उनसे बातचीत करता है। दुनिया में फरिश्ते जहां जहां हैं, आसमान पर है, सब बस्तियों की वो सैर करता है। कल आपने हजरत ख्वाजा बंदर आवाज गेसू दराज के सिलसिले में जो मैंने इशारा का किया था और मौलाना ने कहा था कि उसको बता दीजिए, जब उन्होंने अपने पीर का घुटना चूमा तो आलमे नासूत रोशन हो गया। सब नासूत समझे, दिल्ली में थे घुटना चूम रहे थे और पूरी जमीन को हाथ की हथेली की तरह देख रहे थे। ये है आलमे नासूत मुनकशिफ हुआ, उसमें यही लफ्ज है कि ख्वाजा बंदा नवाज ने कहा जब मैंने अपने शेख अपने पीर के घुटने की को बोसा दिया तो आलमे नासूत रोशन हो गया। क्या मतलब? सारी दुनिया को दिल्ली में बैठ करके देखते थे जैसे मैं स्टेज पर बैठकर अपने मजमे को देखता हूं, लेकिन मेरा देखना करीब वालों को तो पहचान लेता हूं और जो मुझसे मिलने जुलने वाले हैं उन्हें पहचान लेता हूँ, लेकिन वहाँ कौन कौन बैठा है, उधर कौन बैठा है, मेरा जानने वाला भी है लेकिन मैं नहीं पहचान पाता, समझे। मेरे सामने सब है लेकिन पहचान नहीं पाता, देखा है पहचान नहीं पाता, लेकिन जिस पर आलमे नासूत रोशन हो जाता है वो हर एक को पहचानने भी लगता है, कभी देखा नहीं है लेकिन पहचान है। जैसे कोई कहता है पीर कि हम औरतों को इसलिए देखते हैं कि जब तक देखेंगे नहीं पहचानेंगे कैसे, समझो कि उस बेचारे को अभी आलमे नासूत की भी सैर हासिल नहीं है। अगर यहाँ की सैर उसको हासिल हो जाती तो आलमे नासूत मुनकशिफ हो जाता, खुलकर सामने आता, और जो चेहरा अगर काफिर का है बोलता नहीं लेकिन पहचानता कि इसके दिल में काफिर है, कुफ्र है। मुनाफिक अगर आता तो वली अपनी आंख से देखकर बता देता कि इसके दिल में निफाक है। गुस्ताखे रसूल आता तो वो देखकर चेहरा बता देता कि ये गुस्ताखे रसूल है, और अगर मोमिन आता तो उसके ईमान की गवाही देता। वली आता कुछ नहीं करा मत दिखाता, आलमे नासूत अगर रोशन है तो वली को पहचान ले। अभी इसकी मिसालें अगर मौलाना मैं दूं तो बहुत देर लग जाएगी, एक मिसाल सुन लो। एक यहूदी था, वो जुन्नार पहनकर आया था। हमारे मुल्क में गैर मुस्लिम वो धागा बांधते हैं ना, उसको कहते हैं जनेऊ और जुन्नार। वो भी अपने मजहब की जुन्नार बांधते हैं। वो अंदर बांध करके आया और ऊपर से पैजामा पहन के आया, पगड़ी बांध कर आया, बिल्कुल मौलाना का लिबास, मुसलमान की शक्ल में आया। सब चीज ऊपर से लगता था कि ये मुसलमान है, और जाकर के उलमा से सवाल करता कि हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया है कि बंदे मोमिन अल्लाह का वली जो होता है, यंजरो बिनूरिल्लाह, अल्लाह का जो वली होता है वो आंखों से नहीं अल्लाह के नूर से देखता है, और अल्लाह के नूर से जो देखता है सिर्फ ऊपर नहीं देखता अंदर भी देखता है। जैसे ये रोशनी और एक्सरे की रोशनी दोनों में कुछ फर्क है, ये रोशनी सिर्फ ऊपर को बताती है कि काला शर्ट है कि पीला शर्ट है, लाल टोपी है या सफेद टोपी है, लेकिन एक्सरे मशीन में जो रोशनी होती है वो सीने के अंदर क्या क्या खराबी है, दिल में क्या खराबी है, किडनी में क्या खराबी है, वो एक्सरे मशीन की रोशनी अंदर को बताती है और फोकस की रोशनी बाहर को बताती है। ऐसे ही हमारी आंख की रोशनी बाहर को देखती है, और जो खुदा के नूर से देखता है वो दिल को देखा करता है। दिल में क्या सोच रहे हो वो देखकर बता देता है। वो हर जगह जाकर के ये मसला पूछता था, इस हदीस का मतलब क्या है, इस हदीस का मतलब क्या है। लोग जो मतलब जाहिरी होता था बता देते थे, उसको कहीं तसल्ली नहीं हुई। हजरते जुनैद बगदादी रजी अल्लाह ताला अन्हो के पास आया और उसने यही हदीस पढ़ी कि मोमिन वो है कि यंजरो बिनूरिल्लाह, कि वो अल्लाह के नूर से मोमिन देखा करता है। कहा हुजूर इस हदीस का मतलब क्या है, तो हजरते जुनैद बगदादी रजी अल्लाह ताला अन्हो फरमाते हैं जो अंदर पहले जनेऊ पहना है निकाल के फेंक। नहीं समझे अभी, फरमाया पहले वो निकाल के फेंक और तौबा कर, फिर मुसलमान बन, फिर हदीस का मतलब पूछ। सब लोगों ने उसे ऊपर देखा कि उटंगा पैजामा पहन के आया, लंबा कुर्ता पहन के आया है, तो जैसे आम मतलब होता है समझा लेते, لیکن حضرت جنید بغدادی رضی اللہ تعالی عنہ نے اس نگاہ سے نہیں دیکھا تھا بلکہ اللہ کے نور سے دیکھا تھا. اس کا جبہ کام نہ دے سکا, اس کی داڑھی ان کو دھوکا نہ دے سکی, اس کا پائجامہ انہیں فریب نہ دے سکا. ڈائریکٹ فرمایا تو حدیث کا مطلب پوچھنے کا حقدار نہیں ہے, پہلے جنیو نکال کر پھینک اور توبہ کر کے ایمان لا, پھر حدیث کا مطلب سمجھ میں آئے. آج بھی وہ کیا بولتے ہیں, واٹس ایپ کیا بولتے ہیں, نہیں جی واٹس ایپ, واٹس ایپ ایک سے ایک اس پر حدیث. بیچارے کچھ سمجھتے ہی نہیں کہ حدیث کس کو کہتے ہیں, ساری دنیا کو پریشان کیے ہوئے. یہ حدیث میں ہے, یہ ترمذی میں ہے, یہ ابن ماجہ میں ہے, یہ ابو داؤد میں ہے. ارے ابو داؤد کی حیثیت کیا ہے, ترمذی کس کو کہتے ہیں بیچارے کو نہیں معلوم. استنجا کرنا نہیں اور محدث بن کر کے لوگوں کو پریشان کرتا ایسے واٹس ایپ, مجھے بھول جاتا واٹس ایپ. اس وٹ کو وٹ کر دو, آؤٹ کر دو, اس کی اب ہم کو ضرورت نہیں. پوچھنا ہے تو حدیث جاننے والے علماء سے پوچھو تاکہ وہ صحیح مطلب بتائیں. اور حدیث ضعیف ہے, موضوع ہے, مدلس ہے اور کیسی ہے اس کی حیثیت کو بھی بتائیں. اللہ کے ولی جو ہوتے ہیں وہ صرف اوپر کو نہیں دیکھتے, ہمارے محدثین جو گزرے ہیں حدیث کے الفاظ کو نہیں دیکھتے بلکہ حدیث کے معنی کو دیکھتے ہیں. حضرت جنید بغدادی رضی اللہ تعالیٰ انہوں نے جیسے ہی اس سے کہا کہ اپنا زنار توڑ, توبہ کر, پھر حدیث کا مطلب پوچھ, قدموں پر گر گیا, کہا حضور آپ نے سمجھا دیا, بولے کچھ نہیں, اب سمجھ میں آ گیا کہ واقعی مومن ولی جو ہوتا ہے وہ اللہ کے نور سے دیکھتا ہے. آپ نے پریکٹیکل کر کے بتا دیا, اس لیے کہ حضرت جنید بغدادی پر عالم ناسوت روشن تھا, اور صرف عالم ناسوت ہی نہیں سب ان پر روشن ہو گیا, تو نیچے کی بات کیوں نہیں بتا سکتے ہیں. حضرت جنید بغدادی کے ہاتھ پر وہ ایمان لایا. اسی طرح سے جو عالم ناسوت جس پر منکشف ہوتا ہے وہ ہر چیز کو دیکھتا بھی ہے اور ہر چیز کو پہچانتا بھی ہے. اور جب یہاں سے وہ سیر کرتا ہے اللہ کی عنایت سے, فرشتہ اس کے پاس آتا جاتا ہے, فرشتوں میں یہ آتا جاتا ہے, تو فرشتوں میں رہ کر فرشتوں جیسی عادت اس کو پیدا ہو جاتی ہے. جو جس ماحول میں رہے گا ویسے ہی اس کے اندر عادت پیدا ہوگی کہ نہیں ہوگی. جو ہنر اس کو آتا ہے اس کو بھی آنے لگے گا, جو زبان اس کو آتی ہے اس کو بھی آنے لگے گی, جو کام وہ کرتا ہے اس کو بھی یہ کام کرنا آئے گا, ہوگا کہ نہیں ہوتا. جس ماحول میں رہتا ہے ماحول کا اثر پڑتا ہے, اور فرشتوں کے ماحول کا اثر تو بہت ہی گہرا پڑے گا. جب اللہ کا بندہ فرشتوں کی دنیا کی سیر کرتا ہے تو فرشتوں کی جو طاقت ہے, فرشتوں کا جو کام ہے, اللہ تعالی اس بندے مومن کے اندر فرشتوں جیسی طاقت پیدا کر دیتا ہے. فرشتے کی طاقت آپ حدیث سے پڑھیے, فرشتہ آنکھ جھپکنے کے اندر کروڑوں میل لاکھوں میل کا فاصلہ طے کر لیتا ہے. یہ فرشتے کی طاقت ہے. میں نے کئی مرتبہ بتایا حضرت جبریل علیہ السلام سے حضور نے پوچھا, اے جبریل تم سب سے زیادہ اسپیڈ اور تیز رفتاری کے ساتھ کب چلے ہو؟ تو حضرت جبریل نے کہا دو مرتبہ. حضرت ابراہیم آگ میں پھینکے گئے تو میں سدرا پر تھا, لاکھوں کروڑوں میل کے فاصلے پر تھا. اللہ تعالی نے فرمایا دیکھو میرا ابراہیم پہاڑ سے آگ میں ڈالا گیا, یہ نہیں کہ ڈالے جانے کا ارادہ تھا, ڈال دیے گئے, پھینک دیے گئے. جبریل فرماتے ہیں میں سدرا پر تھا, اللہ نے مجھے حکم دیا اے جبریل جاؤ اور خلیل سے پوچھو کہ کچھ ضرورت ہے. پہاڑ سے گرنے میں آگ کے اندر کتنا ٹائم لگے گا؟ ایک آدمی نے حضرت جبریل فرماتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم میں سدرہ پر خدا کا حکم سننے کے بعد سدرہ پر تھا وہاں سے جو اسپیڈ سے چلا ابھی حضرت ابراہیم کا بدن آدھے راستے پر بھی نہیں آیا تھا کہ میں پہنچ گیا اور پھر وہاں آ کر بات کی حل لکا حاجتن اے جبریل بولو کچھ ضرورت ہے تو بچاؤں حضرت ابراہیم بولو تو تمہیں بچاؤں جناب ابراہیم علیہ السلام نے ارشاد فرمایا ہاں ہے ضرورت لیکن جبریل تم سے نہیں کہا جس سے ہے اس سے کہیے فرمایا اس سے کہنے کی کیا ضرورت جو کچھ گزر رہی ہے وہ خود ہی جانتا ہے کہنے سے فائدہ کیا میں کیوں کہوں زبان سے اگر بچانا چاہتا ہے تو اس کی رضا ہے جلانا چاہتا ہے اس کی رضا ہے میں اس کی رضا میں خوش ہوں میں کوئی تمنا اس رب العالمین کی بارگاہ میں نہیں پیش کروں کیا ڈائریکٹ حضرت ابراہیم نہیں مانگ سکتے پھر اللہ تعالیٰ نے جبریل سے کیوں کہا کہ جاؤ کہ کوئی حاجت ہے تو پوری کروں نہیں سمجھے ابھی جبریل خدا تھے اللہ تھے یا غیر اللہ تھے اللہ تعالیٰ نے بھیجا جبریل جاؤ میرے ابراہیم کو اگر کچھ حاجت ہو تو اس حاجت کو پوری کرو حضرت جبریل آئے اگر غیر اللہ سے حاجت اور مراد اور مقصد کا اگر ذکر کرنا یا مانگنا شرک ہوتا تو کیا جبریل کو اللہ تعالیٰ نے شرک کے لیے بھیجا تھا معاذ اللہ اور حضرت جبریل بھی کہہ رہے حل لکا حاجتون کچھ حاجت ہو تو کہیے جناب خلیل نے اپنی خلت کا مقام بتایا اے جبریل تم سے بھی نہیں کہتا تو جبریل نے کہا جو حاجت پوری کرتا اس سے کہو تو حضرت خلیل نے کہا اس سے بھی نہیں میں اس سے بھی حاجت نہیں مانگتا اور تم سے بھی نہیں مانگتا میرا مقام خلت تو یہ ہے کہ جلانا چاہتا ہے تب بھی راضی ہوں اور بچانا چاہتا ہے تب بھی راضی ہوں حضرت جبریل نے اپنی رفتار بتائی کہ کسی کی حاجت پوری کرنے کے لیے گھنٹہ دو گھنٹہ نہیں لگتا ہے فرشتوں کی عادت یہ ہے کہ یہاں پکارا یہاں آرڈر ملا اور کروڑوں میل پر فوراً وہ پہنچ جاتے ہیں یہ ہے فرشتے کی طاقت تو جو ولی فرشتوں میں رہ کر فرشتوں کی عادت سیکھ جاتا ہے تو سیر جو کر رہا ہے عالم ملکوت میں تو اس کی سیر ہمارے جیسے یا پلین اور راکٹ جیسے نہیں اگر مشرق میں کوئی مصیبت زدہ ہو اور مغرب میں غوث اعظم ہے تو ارشاد فرماتے ہیں اگر مصیبت زدہ مجھے پکارے گا تو میں ویسٹ میں رہوں گا وہ ایسٹ میں رہے گا میں پچھم دشا میں رہوں گا وہ پورو دشا میں رہے گا لیکن اگر پکارا تو فرماتے ہیں مجھے جانے کی ضرورت نہیں ہاتھ بڑھا کر کے میں اس کے کھلے ہوئے سطر کو ڈھنگ دوں گا مطلب سمجھے یہ عالم ملکوت کی سیر کرنے والوں میں کمال پیدا ہو جاتا ہے اب ایک ایک مثال اگر دوں بہت دیر لگے گی حضرت آصف برخیہ حضرت سلیمان کے پردھان منتری وزیر اعظم جب حضرت سلیمان علیہ الصلات والسلام کو بلقیس کا تخت منگانا تھا جو وہاں سے ہزاروں میل کے فاصلے پر تھا حضرت سلیمان نے کہا بلقیس میرے محل کے قریب پہنچ گئی ہے کون ہے میرے درباریوں میں سے جو اتنی دیر میں بلقیس کا تخت میرے محل میں لا کر رکھ دے قال عفریت من الجن انا آتیکا اے سلیمان میں اتنی طاقت رکھتا ہوں کہ جب آپ اپنے دربار سے اٹھیں اتنی دیر میں ہزاروں میل پر پڑے ہوئے تخت کو اٹھا کر دربار میں پیش کر سکوں اور یہ کس نے کہا تھا اعلی عفریتم من الجن، ایک خبیث جن نے کہا تھا، خبیثوں کے پاس یہ تھا. ذرا سوچو، قرآن کہتا ہے، خبیث جن نے کہا میں جا کر کے فوراً اس تخت کو لا سکتا ہوں. ٹن دو ٹن کا نہیں، 80 ٹن کا تھا. اس کو اٹھا کر لانا ہزاروں میل کے فاصلے سے گھنٹے دو گھنٹے میں پوسیبل ہے؟ حضرت سلیمان نے کہا نہیں تو بہت دیر ہو جائے، میں اور جلدی چاہتا ہوں. تو ایک اٹھے آصف بن برخیا اور عرض کرنے لگے کہ انا آتی کبھی ہی قبل ان انجر تردا طرف قبل انجر تردا طرف، اے میرے بادشاہ سلامت، میں تو اتنی دیر میں اس تخت کو لا سکتا ہوں کہ آپ کی آنکھ جھپکے گی اور لا دوں گا. یہ قرآن ہے، کسی مولانا کی کتاب نہیں ہے، مولا کی کتاب ہے، انسان ہے. اور وہ کہتا ہے کہ میں اس تخت کو اتنی جلدی لاؤں گا کہ آپ کی آنکھ ایسے جھپکے گی آ جائے گا. حضرت سلیمان نے آنکھ جھپکائی تو دیکھا تخت، کھلی آنکھ تو دیکھا تخت موجود ہے. جھوم پڑے جناب سلیمان، ہاذا من فضل ربی، یہ میرے پروردگار کا فضل، دیکھو کہ میری امت میں ایسے ایسے لوگ. یہ کہاں سے طاقت آئی؟ یہ عالم ملکوت میں سیر کرنے والوں کو یہ طاقت ملی. حضرت خواجہ بندہ نواز نے کہا جب میں نے گھٹنا چوما تو عالم ناسوت منکشف ہو گیا. اور پھر حضرت نے فرمایا سید فروتر، اے سید اور نیچے بوسا دو، تو میں نے آپ کے پاؤں کو بوسا دیا. اور جب آپ کے پاؤں کو بوسا دیا تو عالم ملکوت روشن ہو گیا. اتنی دیر میں عالم ناسوت کی بھی سیر کر لیا اور فرشتوں کی دنیا کی بھی سیر کر لیا. اور جو وہاں کی سیر کرتا ہے وہاں کی طاقتیں اور خصوصیات لے کر پھر دنیا والوں کو فیض پہنچایا کرتا. کچھ سمجھے؟ بہت محنت کر رہا ہوں سمجھانے کے لیے. دو سیر ہو گئی، پہلی سیر، دوسری سیر ملکوت. جو ملکوت کی سیر کرتا ہے اس میں فرشتوں جیسا اخلاق، فرشتوں جیسی عادت، فرشتوں جیسا پاور، فرشتوں جیسی طاقت اس کے اندر پیدا ہو جاتی ہے. جو فرشتہ کام کرتا ہے، یہ اللہ کا بندہ وہ کام کرتا ہے، جب وہ فرشتوں جیسی طاقت، علم، پاور، خصوصیت حاصل کرتا ہے، جب اس میں مکمل ہو جاتا ہے پھر اللہ تعالی اس کی دستگیری فرماتا ہے اور فرماتا ہے اے بندے اب اس دنیا سے، اس عالم سے اور آگے چل، ترقی کر. پھر وہ عالم جبروت، ہاں یاد رکھا ہے، عالم جبروت میں پہنچتا ہے. اب عالم جبروت کس کو کہتے ہیں؟ عالم جبروت اس کو کہتے ہیں کہ وہاں پر اللہ کی صفتوں کی تجلیات نظر آتی ہیں. ایک ہے ذات، ایک ہے صفت، اللہ کی ذات اور اللہ کی صفت. جیسے مولانا کی ذات اور مولانا کی صفت. مولانا کی ذات کہتے ہیں غلام مصطفیٰ، یہ تو ان کی پرسنالٹی ہوئی، اور ان کی صفت مولانا محتمیم صاحب، قاری صاحب، جو انہوں نے خصوصیات حاصل کی ہے، مولانا ان کی صفت ہے، ذات نہیں ہے. انوار رضا کا محتمیم ان کی صفت ہے، ذات نہیں ہے. قاری ہیں، یہ قاری ہونا ان کی ذات نہیں ہے، ان کی صفت ہے. اب سمجھ گئے؟ ایسے ہی خدا کی ذات اور اللہ کی صفت. اللہ کی ذات اللہ ہے اور رزاق ہونا اللہ کی صفت ہے، خالق ہونا اللہ کی صفت ہے، قادر ہونا اللہ کی صفت ہے، قیوم ہونا اللہ کی صفت ہے، متکلم ہونا اللہ کی صفت ہے، یہ 99 جو نام آپ پڑھتے ہیں یہ سب اللہ کی صفت ہے اور اللہ اس کی ذات کا نام ہے۔ تو پہلے جب عالم جبروت میں بندہ پہنچتا ہے تو اللہ کی رزاقیت کے جلوے دیکھتا ہے، اللہ کی خالقیت کا جمال دیکھتا ہے، اللہ کی قدرت اس کے سامنے آتی ہے۔ کس طرح آتی ہے؟ اللہ کی قدرت دیکھنا ہے تو سورج کو دیکھو، اللہ کی قدرت دیکھنا ہے تو آسمان کو دیکھو، اللہ کی قدرت دیکھنی ہے تو زمین کو دیکھو۔ ہم صرف دیکھتے ہیں، وہ اللہ کی صفت کے جمال کو صرف دیکھتا نہیں ہے، اس کی تہ تک پہنچ کر سمجھتا بھی ہے۔ اللہ رزاق ہے تو اس کا مطلب کیا ہے؟ ہم اپنی زبان سے اس کا مطلب نہیں بیان سکتے۔ یہ اولیاء اللہ جو ہیں اللہ تعالی کی صفت کے مظہر بن جاتے ہیں۔ کس طرح مظہر بنتے ہیں؟ اللہ کی صفت میں جلال بھی ہے، اللہ کی صفت میں کمال بھی ہے، جمال بھی ہے، اللہ کی صفت میں رحمت بھی ہے، اللہ کی صفت میں قہار بھی ہے، اللہ کی صفت میں جبار بھی ہے۔ قرآن فرماتا ان بطش ربک لشدید، تیرے رب کی پکڑ بہت سخت ہے، جب وہ پکڑتا ہے تو اس کی پکڑ سے کوئی چھڑا نہیں سکتا۔ جب بندہ مومن اللہ کی صفتوں کا جمال دیکھتا ہے تو اس میں بھی پکڑنے کی ایسی مضبوط طاقت ہوتی ہے کہ وہ بیٹھا بیٹھا جس چیز کو چاہے پکڑ لے تو اس کی پکڑ سے کوئی چھڑا نہیں سکتا۔ حضرت غوث پاک رضی اللہ تعالی عنہ اپنے مدرسے میں بیٹھے ہیں اور جہاز ڈوب رہا ہے تاجروں کا، وہیں سے پکارا یا غوث المدد۔ آپ نے آواز سنی بھی اور اپنے چادر میں یوں ہاتھ ڈالا اور بیٹھ گئے۔ تھوڑی دیر میں ہاتھ نکالا تو آپ کا اتنا ہاتھ بھیگا ہوا، اتنا ہاتھ بھیگا ہوا تھا۔ پکڑ بتا رہا ہوں، جانے کی ضرورت نہیں پڑتی ہے، سینکڑوں ٹن لگا ہوا پانی کا جہاز دریا میں ڈوب رہا ہے، بس ڈوب چکا تھا سمجھو، غوث پاک نے یہاں سے پکڑا۔ کتنی مضبوط پکڑ ہے، یوں پکڑا اور ماچس کی ڈبی جیسے کنارے لا کے رکھا۔ سارے مسافر جو بھیگ گئے تھے صحیح سالم گھر پر لوٹے، انہوں نے دیکھا کہ دریا سے ایک ہاتھ نکلا ہے، تو جو مریدین تھے پہچان گئے یہ تو ہمارے پیر کا ہاتھ ہے، اسی ہاتھ میں ہاتھ دے کر کے ہم مرید ہوئے تھے۔ غوث پاک کے ہاتھ کو بھی پہچانتے تھے، غوث پاک نظر نہیں آئے، ہاتھ نظر آیا، لیکن پیر کے ہاتھ کو بھولا نہیں سچا مرید۔ آج کل تو مرید ہوتے تو چہرے کو بھول جاتے ہیں، کہاں کا پیر کہاں کا فقیر، جب دولت آ گئی تو سب بھول جاتے ہیں، وہ چاہتے پیر صاحب ہم کو سلام کریں، سلام علیکم، پیر صاحب فون کریں کہ میں آ گیا ہوں صورت میں، تمہارے یہاں کب دعوت ہے۔ میں تو کہتا ہوں یہ غریب مسلمان جو ہے نا، یہ اپنی نظر عقیدت کو پیروں کے تلوے کی طرح بچھا کر رکھتے ہیں، یہ بھولتے نہیں ہیں۔ یہ غریب، اے غریبوں مالدار ہو جانا تب بھی اپنے پیروں کو مت بھولنا، میں اپنے لیے نہیں بول رہا ہوں، ہم تو ایسے ہی مرید کر لیا کر، ہم کہتے ہیں بھولنا مت، اور بھول گئے تو جو سیر کر کے آ رہا ہے اس کی سیر کا صدقہ تمہیں نہیں مل سکتا۔ وہ تو ہاتھ کو بھی پہچانتے ہیں، جب گھر پر پہنچے تو تحفہ تحائف لے کر خانقاہ قادری غوث اعظم کے پاس پہنچے، کہا حضور آپ کا بہت بہت شکریہ، ڈوبتے ہوئے جہاز کو آپ نے بچا لیا۔ لوگوں نے پوچھا کیا ہوا، کہا فلاں تاریخ کو ایسا ایسا ایکسیڈنٹ ہوا تھا، میرے غوث پاک کے ہاتھ میں سینکڑوں میل کے فاصلے پر ہمارے جہاز کو نکال کر کنارے رکھ دیا، ہم اس شکریہ میں نذرانہ لے کر آئے۔ लोगों ने तारीख लिख दी थी कि कुछ न कुछ हो रहा है। तारीख मिलाया तो वही वक्त वही दिन, वही वक्त वही दिन है। लोगों ने तारीख मिलाया तो बिल्कुल वही हालत थी। हजरत गौसे पाक रजी अल्लाह ताला अन्हो को ये ताकत कहां से मिली थी? आलमे जबरूत में सैर कर चुके थे। गौसे पाक का तो सैर का मामला बहुत ऊंचा था। एक मिसाल मैंने दी है, ये हाथ पकड़ता है तो बड़े बड़े जहाजों को माचिस की डब्बी जैसे उठाकर किनारे पर लगा देता है। और अगर किसी दुश्मन को पकड़ ले तो कभी वो छोड़ते नहीं। फरमाते हैं अना सयाफ अना कत्ताल। ऐ लोगो, अब्दुल कादिर की गुस्ताखियां मत करना। अगर मैं जलाल में आ गया तो जहां भी बैठा हूंगा उसकी गर्दन उड़ा दूंगा। मैं कत्ताल भी हूं और मैं सयाफ भी हूं, तलवार का धनी भी हूं। ये तो रहमतुल्लिल आलमीन का रहमत का सदका है कि गौसे पाक कहर की निगाह से नहीं देखते। किसी को इमाम अहमद रजा फरमाते हैं अलमा कहर है वो तीखा, अलमा वो तीखा तेरा, जिसको आपने तीखी निगाह से देख लिया अल्लाह का कहर उस पर गिरता है। और हम हजरत गौसे पाक की तीखी नजर से खुदा की अमान मांगते हैं। ये इन बतश रब्बी का लशदीद, जब आलम जबरूत की सैर करता है तो खुदाई सिफत के जलवे उसके हाथ पांव निगाह जबान में काम करने लगते हैं। अल्लाह ताला इस मकाम को फरमाता है कुन तो समहुल लजी अफसरो भी, मैं उसकी आंख बन जाता हूँ जिससे वो देखता है, मैं उसका कान बन जाता हूँ जिससे वो सुनता है, मैं उसकी उसका पांव बन जाता हूँ जिससे वो चलता है। यानी अल्लाह की सिफतों का जलवा उसके पूरे वजूद में नजर आता है। यह आलम जबरूत की सैर है। और जब आलम जबरूत की सैर करता है, खुदा के सिफात के जलवों का मजहर बन जाता है। आला हजरत फरमाते हैं मोहम्मद मजहरे कामिल है, मोहम्मद मजहरे कामिल है हक की जात इज्जत का। नजर आता है इस कसरत में कुछ अंदाज वहदत का। अभी इसका मतलब नहीं बयान करता, बहुत देर लग जाएंगे। इमाम अहमद रजा ने इन तमाम मकामात का जगह जगह जिक्र फरमाया है। आला हजरत ने मकाम नासूत और मलकूत और जबरूत की खुद सैर फरमाई है। जब आलम जबरूत में वो मुकम्मल हो जाता है फिर अल्लाह ताला उसको और चांस देता है। बंदे और चल, तेरा मकाम ये नहीं है। फिर वो आलमे लाहूत में चलता है। लाहूत के अल्लाह के सिवा वहां कुछ नजर नहीं आता। सिफात के जलवे अब वहां नजर नहीं आएंगे, जात के जलवे नजर आएंगे। और जाते इलाही का जलवा वो अपनी आंखों से देखता है। और जब जाते इलाही का जलवा देख लेता है तो फिर उसे कुछ याद नहीं रहता। वो ऐसे मकाम पर पहुंचता है कि अक्ल होश इल्म सब कुछ भूल देता है। इस मकाम पर पहुंचकर सारी कायनात से वो अलग थलग हो जाता है। जहां देखता है अल्लाह अल्लाह नजर आता है, जो आवाज सुनता है उसमें भी अल्लाह अल्लाह की बात नजर आती है। चांद को देखता है अल्लाह अल्लाह, सूरज को देखता है अल्लाह अल्लाह, जिस चीज को देखता है उसे अल्लाह ही अल्लाह, हर जगह अल्लाह का जलवा नजर आता है। यह मकाम लाहूत की सिफत है। और जब अल्लाह की जात को वो देखता है तो इसी को कहते हैं सैर इल्लाह। ये अल्लाह तक अब पहुंच गया। अब देखो, सूरत को छोड़ा, मकाम आलम नासूर कहां पहुंचा, ये क्या है मलकूत। बंबई को छोड़ा, जिद्दा आलम जबरूत। अब पहुंचा मक्का लाहौर। अब काबे तक वो पहुंच गया, अब काबे तक पहुंच गया, اگر کعبے کا دروازہ کھلا تو وہ کعبے میں جا سکتا ہے نا اگر اجازت ملے گی. اب وہ مکے کو بھی بھول گیا, اب وہ کعبے میں جا کر کعبے کو صرف دیکھتا ہے. ایسے ہی سب چیزوں کو وہ بھول جائے گا جب کعبے میں پہنچے گا. اللہ کا ولی جب ہوتا ہے, اللہ کی ذات میں فنا ہو جاتا ہے, گم ہو جاتا ہے, تو کچھ اس کو نظر نہیں آتا, ہر جگہ اللہ ہی اللہ نظر آتا ہے, اللہ ہی اللہ کی آواز سنتا ہے. کعبے میں پہنچ گیا, نہ مکہ نظر آ رہا ہے, نہ جدہ نظر آ رہا ہے, نہ بمبئی نظر آ رہا ہے, نہ اس کے بچے نظر یاد آ رہے ہیں. ارے کعبے میں پہنچنے کے بعد سب بھول جاتا ہے. ادھر دیکھا تو کعبہ, ادھر دیکھا تو کعبہ, ادھر دیکھا تو کعبہ, ادھر دیکھا تو کعبہ. چاروں طرف کعبے کی دیوار ہی تو ہوگی. کعبے کے باہر رہے گا, کعبے کی طرف منہ کرے گا تو کعبہ نظر آئے گا, اور منہ اگر پھیر لے گا تو کعبہ نظر نہیں آئے گا نا. لیکن کعبے کے اندر جب رہے گا تو جس طرف سر گھمائے گا کعبہ, 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 کعبہ. جب اللہ کے جلووں میں ذات میں گم ہو جاتا ہے تو جس طرف دیکھتا ہے اللہ, جس طرف دیکھتا ہے اللہ, اللہ ہی اللہ, اللہ ہی اللہ, اللہ ہی اللہ. یہ وہ مقام ہے میرے دوست, یہاں ولی جو ہوتا ہے کامل ہوتا ہے, اس کو کہتے ہیں ولی کامل. اعلی حضرت فرماتے ہیں جو تیرا طفل ہے کامل ہے یا غوث, طفیلی کا لقب واصل ہے یا غوث. ابھی اس مقام کی نشاندہی نہیں کرتا میں, یہ ہے ولی کامل. ہمارے دادا پیر سیدنا ابو الحسن نوری, ابو الحسین نوری ماہروی فرماتے ہیں اپنی کتاب میں, یہ کامل ہے لیکن مکمل نہیں ہے. ولی کامل ہو گیا جب اللہ تک پہنچا, اور سیر فی اللہ جب کرتا ہے تو یہ ولی مکمل ہوتا ہے, اور ہر چیز کو بھلا دیتا ہے. لیکن ابھی اس کی شخصیت لوگوں کو زیادہ فائدہ نہیں پہنچاتی, اس وقت عقل, ہوش, علم سب گم ہو جاتا ہے. پھر اللہ تعالی کرم فرماتا ہے اور پھر اس بندے کو ہوش دیتا ہے, اس کا علم دیتا ہے, اور جتنی دنیا عالم ملکوت جبروت وغیرہ کی سیر کر کے جو کچھ اس نے طاقت اور پاور حاصل کیا ہے سب اللہ اس کو لوٹا دیتا ہے, اور ہوش و حواس میں پھر دنیا والوں کی طرف توجہ کے لیے تیار فرماتا ہے. اب ایسا ولی جو ہوتا ہے اس کی ذات سے دنیا کو فیض ملتا ہے, اور جو ہمیشہ مجذوب ہوتا ہے اس سے فیض ملے چاہے نہ ملے. یہ ضروری نہیں ہے, مجذوبوں سے فیض کا حاصل کرنا ضروری نہیں ہے, ملتا ضرور ہے. لیکن جو سالک ہوتا ہے سیر فی اللہ کر کے اور پھر بندوں کی حاجت روائی کے لیے اللہ تعالیٰ اس دنیا کی طرف اس کی توجہ پھیر دیتا ہے, تو اب اس کا فیض ہی فیض ہوتا ہے. رسول اکرم صلی اللہ تعالی علیہ وسلم کے ماننے والوں کو یہ مقام پروردگار عالم نے عطا فرمایا. حضرت خواجہ بندہ نواز فرماتے ہیں, جب میں نے گھٹنا چوما تو عالم ناسوت منکشف ہوا, اور جب میں نے پیر چوما تو عالم ملکوت منکشف ہوا. اور پھر حضرت نے فرمایا سید فروتر اور نیچے, تو اب پیر کے بعد کیا تھا؟ گھوڑے کا کھر. فرمایا گھوڑے کی سم میں نے چوم لیا, جب گھوڑے کی سم چوما تو عالم جبروت نظر آنے لگا, خدا کی صفات کے جلوے کھل گئے. پھر حضرت نے فرمایا سید فرو کر, اے سید اور نیچے چومو, تو اب گھوڑے کے کاپ کے نیچے کیا تھی؟ زمین. تو فرماتے ہیں پھر میں نے زمین کا بوسا لیا تو عالم لاہوت منکشف ہو گیا. تو جتنی شعر تھی ایک ہی آن میں خواجہ نصیر الدین چراغ دہلوی علیہ الرحمہ نے اپنے مرید خاص, اپنے خلیفہ خاص کو کتنی دیر میں شعر کروا دی, گھٹنا چوما, عالم ناسوت کو دیکھا، پیر چوما عالم ملکوت کو دیکھا. جب آپ نے گھوڑے کی سم چومی تو عالم جبروت کو دیکھا، اور جب زمین کو بوسا دیا تو عالم لاہوت نظر آیا. کیا سمجھے؟ زمین کے بعد اب خاک ساری کا کوئی درجہ نہیں. مولانا آپ کو بھی یہ پوائنٹ دے رہا ہوں، زمین کے بعد اب توازو انکساری اور عاجزی کا اب کوئی درجہ نہیں ہے. کوئی درجہ کہتے تو اس کو خاک چٹا لوں گا. کیا مطلب؟ سب سے زیادہ ذلت کی جگہ پہنچا دوں گا. دیکھو نصیر الدین چراغ دہلوی نے جب گھٹنے کو بوسا دلوایا تو ابھی سر اونچا تھا، جب پیر کو بوسا دلوایا ابھی بھی سر اونچا ہے، گھوڑے کی ٹاپ کو جب بوسا دلوایا ابھی بھی تھوڑا سر اونچا ہے، اور جب زمین پر سر رکھوا دیا اب اس کے بعد کوئی فرو تنی کا درجہ نہیں ہے. جتنا بندہ جھکتا جاتا ہے اللہ کے جلووں کو دیکھتا چلا جاتا ہے. اس کا نام ہے توازو اور انکساری. جتنا اپنے آپ کو کم تر سمجھے گا اتنا ہی دل کو صاف ملتا چلا جائے، دل کی صفائی حاصل ہوتی چلی جائے گی. توازو اور خاک ساری ایسا پٹرول ہے کہ اندر کی ساری کثافتوں کو دور کر دیتا ہے. قد افلح من زکا، جس نے اپنے دل کو صاف کر لیا وہی کامیاب ہو. تو دل کی صفائی کا معاملہ بھی بہت اونچا ہے. بہت دیر ہو گئی، میں نے کہا تھا ان کی بھی بدعتیں بتا دوں گا. تو جن کا دل صاف نہیں ہوتا ہے، ہمارا تو دل صاف تھا الحمدللہ. ہم نے بتا دیا کہ اہل سنت جو کرتے ہیں اس سے اہل سنت کا کے افراد تو کر لیتے ہیں، لیکن عقیدہ اہل سنت کا اس سے کوئی تعلق نہیں. لیکن اب آؤ دیوبندی حضرات کی بھی کچھ بدعتیں سن لو. ابھی تو مجھے بہت کچھ بیان کرنا تھا، یاد ہی نہیں آیا. ان کی ایک بدعت ہے، درود پاک پڑھ لیجیے. سنیے، دفعہ بلا اور قضائے حاجت کے نام پر مدرسے کی مالی منفعت کے لیے ختم بخاری شریف کی بدعت انہوں نے نکالی. کیا کرتے ہیں؟ سال میں ایک دن ہر سال بخاری شریف کی تلاوت کرتے ہیں آخری حدیث کی، اور لوگوں کو یہ بتاتے ہیں کہ یہ بہت مبارک وقت ہے، دعا قبول ہوتی ہے. ہم اپنی طرف سے جو کہیں وہ نہیں، یہ جو بدعت کو حرام کہتے ہیں، حضور کے زمانے میں کوئی بتائے بخاری تھی؟ 500 سال کے بعد تو بخاری لکھی گئی. کیا کسی صحابی نے بخاری کی تلاوت کی؟ کسی صحابی نے مجمع کیا اور وہاں پر پانی کا ہنڈا رکھا، اس میں پڑھ کر کے دم کیا اور کاغذ پر تعویذ لکھ کر پانی میں ڈال دیا ختم بخاری کے دن؟ پھر دیوبند کے جو دیوبندی لوگ ہیں بوتل میں پانی بھر بھر کے لے جاتے ہیں، پوچھے کیوں؟ اس سے شفا ہوتی ہے، بہت مبارک پانی ہے. کیا یہ بدعت نہیں ہے؟ اگر بدعت ہے تو اسے چھوڑ دو. ہم تو بدعتی، ہم تو کرتے رہیں گے. ہم پر الزام مت دینا. تم کہتے ہو کہ یہ بوتل میں لاتے ہیں، پھو پھا کر آتے ہیں، یہ کرتے ہیں، وہ کرتے ہیں، یہ بدعتی ہیں. تو آج تو میں یہ دیکھ رہا ہوں کہ دیوبندی مولانا لوگ اتنا پھو پھا کرتے ہیں، بڑی بڑی دکان اور بڑے بڑے نذرانے، اتنا تعویذ کی سنی پیچھے ہو گئے اور یہ آگے، ان کا ٹٹو بڑھ گیا اور سنی بھی جا کر کے وہاں پر گھستے ہیں. تعویذ دے دیجئے. ارے کیوں جاتے ہو بدعقیدوں کے پاس تعویذ لینے کیوں جاتے ہو؟ جو تم کو بدعتی کہتے ہیں ایسوں کے پاس شفا لینے کے لیے جاتے ہو. ارے مر جانا گوارا ہے لیکن گستاخانے رسول سے تعویذ لینا گوارا ہے. میں سب کو چیلنج دیتا ہوں ختم بخاری کی بدعت دیوبند میں رائج ہے, چل رہی ہے, اور اس وقت لوگوں کا مجمع کیا جاتا ہے. یہ کہتے ہیں کسی کام کے لیے, نفلی کام کے لیے لوگوں کو بلانا اور مجمع کرنا, ان کو کھلانا پلانا جیسے مجلس میلاد میں ہوتا ہے, یہ بدعت ہے. تو بخاری کی مجلس میں لوگوں کو بلانا یہ سنت ہے, صحابہ کا طریقہ ہے یا تابعین نے کیا ہے؟ اگر کیا ہے تو فاتو برہانکم ان کنتم صادقین. ہم سنیوں کو تم بولتے ہو کہ یہ بدعت کرتے ہیں, اور ان کی بدعت کیا ہے؟ دستار بندی کا جلسہ کرتے ہیں. ہم تو کرتے ہیں, بدعتی ہیں, ہم پر اعتراض مت کرنا. تم کہتے ہو ہر نیا کام جہنم میں لے جانے والا ہے. تو آپ بتاؤ کہ جب کسی صحابی نے پورا علم حاصل کیا تو حضور نے جلسہ کیا, اسٹیج بنایا, روشنی کی, پگڑی باندھی, لوگوں کو کھانا کھلایا, کچھ تو نہیں کیا. نہ صحابہ نے کیا, نہ تابعین نے کیا. اور یہ بدعت کی تعریف ڈیفینیشن ہی بتاتے ہیں, جس کو حضور نے نہیں کیا, صحابہ نے نہیں کیا, تابعین نے کیا, کہ بدعت. اسٹیج لگایا میلاد کے لیے, بولے بدعت. روشنی کیا تو بولے بدعت. اب دیوبند میں کیا ہوتا ہے؟ ہر سال دستار بندی کے لیے جلسہ ہوتا ہے, اسٹیج لگایا جاتا ہے, روشنی کی جاتی ہے, سب کو کھانا کھلایا جاتا ہے, مقررین کو اسٹیج پر بٹھا کر کے اور واس کہلایا جاتا ہے. دارالعلوم دیوبند کی تاریخ, مولانا قاسم کی ہسٹری یہ بیان ہوتی ہے. میں ان سے پوچھنا چاہتا ہوں کہ میلاد کے جلسے میں کیا ہوتا ہے؟ اسٹیج لگتا ہے, روشنی ہوتی ہے, مٹھائی بانٹی جاتی ہے, کہیں بریانی کھلائی جاتی ہے, مقررین آ کر کے رسول اکرم صلی اللہ علیہ وسلم کی سیرت بیان کرتے ہیں, حضور کا میلاد بیان کرتے ہیں. تم دارالعلوم کا میلاد کرتے ہو, اپنے مولانا قاسم کی سیرت بیان کرتے ہو, یہ تمہارا نصیب ہے, یہ سنیوں کا نصیب ہے کہ اسٹیج بنا کر ہم مصطفیٰ کی سیرت بیان کرتے ہیں. ہم نبی کی سیرت میلاد النبی کے نام سے کریں تو بدعت, لیکن یہ مجمع بڑھتا ہی جا رہا ہے, بدعتیوں کا مجمع بڑھتے ہی جاتا ہے. ابھی انہوں نے ایک جلسہ کیا ہے, بولو جی, کالی کالی ہے نا, ان کو روشنی والی پلیا نہیں ملی, کالی پلیا ملی. کہاں جلسہ کیا؟ کالی پل. حالانکہ پل مذکر ہے, کالا پل چاہیے, لیکن مذکر کو مؤنث بنایا. اس کو ہندی میں کیا بولتے ہیں, وہ انگریزی میں کیا بولتے ہیں؟ فیمیل. اور مرد کو کیا بولتے ہیں؟ میل. مجھ کو آتا ہے لیکن آپ سے پوچھتا ہوں, ہے نا؟ تو جو میل تھا اس کو کیا بنایا؟ کالی پل. پلیا ہوتی تو شہر, تو ان کو جگہ بھی ایسے ہی ملتی. ہمارے ہاں ملا ہے رانی کا. ارے نہا لو تو پاک ہو جاؤ, اور کالی پل میں گئے تو اور کالے بن کے آؤ. سمجھ میں بات آئی؟ وہاں بینر دیکھا کیا لگا ہے, جشن عید میلاد النبی, سیرت النبی, جشن سیرت النبی. ہم نے لکھا میلاد النبی تو میلاد النبی لکھ دیا تو بدعت, اور سیرت النبی لکھ دیا تو جائز. ایک بھی دیوبندی عالم, جاہلوں سے نہیں پوچھ رہا ہوں, عالم بتائے کہ کبھی حضور نے سیرت النبی کا بینر لگایا, کسی صحابی نے لگایا, سیرت النبی کے جلسے کے لیے کرسیاں بچھائیں, تخت بچھائے, تو وہ اندھیرے میں کرتے ہیں کہ روشنی لگاتے ہیں, روشنی لگاتے ہیں کہ بالکل اندھیرے جیسے کالی پلیا ہے ویسے ہی اندھیرے میں بک 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 کرتے رہتے ہیں. ابھی تو کوئی پیچھے سے ایک تماچا مار کے چلا جائے گا تو پتہ ہی نہیں چلے گا کہ کس نے مارا. روشنی لگاتے ہیں, یہ روشنی لگانا کہاں سے ثابت؟ تو بولے ہم تھوڑی سی لگاتے ہیں. ابھی تھوڑی سی لگا, چاہے پیخانہ اتنا چاٹ یا ایک چمچ چاٹ, دونوں برابر ہو. بولے تھوڑے کا چاٹا تھا, ابھی تھوڑا چاٹ تب بھی نہ پاک, اور ایک پورا چمچ بھر لے تب بھی نہ پاک. تھوڑی روشنی لگایا تب بھی بدعت, اور زیادہ لگایا تب بھی بدعت, وہ بھی جہنم میں, یہ بھی جہنم میں. ان کی بدعت آج بھی ہے. ہم اگر جلسہ کریں تو عدت, اور آپ کریں تو عدت, یہ عدت گزارتے ہیں. لا حول ولا قوت الا باللہ, اتنی جلن ہے. تو ان کے ہاں بھی سالانہ جشن بھی ہوتا ہے, اور ان کے ہاں 100 سال جب گزر گئے تھے دارالعلوم دیوبند کا تو بہت بڑا اسٹیج لگایا تھا, اتنی بڑی بڑی داڑھی والے, ہے پگڑی والے, ہے چڈے والے, اور کرسی پر اندرا گاندھی ساڑی پہن کر, بلاؤز پہن کر کے, اور سب بڈھے دیکھ رہے. ابھی یہ کون سی سنت ہے کہ 100 سال ہو جائے تو حضور نے اسٹیج لگایا, داڑھی والے مولانا کو بلایا, اور اس میں جس کی داڑھی جنم سے نہیں ہے, ساڑی پہنے ہوئے ہے, اس کو بلا کر کے وہاں پر بٹھایا ہے. اگر نہیں ہے تو تم نے یہ بدعت سیئہ کی ہے. ہم تو میلاد کی محفل میں کیا جلوس میں بھی جانے کے لیے عورتوں کو منع کرتے ہیں, اور تم لا کر کے اپنے, کیا یہ ظلم ہے؟ اپنی بدعت کو دیکھو, ایک نہیں کتنی بدعتیں ہیں. اور ایک ایک جلسہ اور سنو گے بدعت, ابھی تو ٹھنڈی تو لگ رہی نا آپ کی. ان لوگوں نے گورنمنٹ پر پریشر ڈالا کہ مولانا حسین احمد مدنی صاحب کے نام سے پوسٹل ٹکٹ شائع کیا جائے. پوسٹ میں ٹکٹ ہوتا ہے نا, کبھی گاندھی صاحب کا, کبھی ولبھ بھائی پٹیل کا, کبھی اس کا, کبھی اس کا, چلتا رہتا ہے یادگار میں. تو ان لوگوں نے گورنمنٹ پر یہ پریشر ڈالا کہ مولانا حسین احمد مدنی صاحب پوری زندگی کانگریس کے لیڈر رہے. سمجھے؟ خدر پہنتے تھے مولانا, خدر. اور جب ان کا انتقال ہوا تو خدر کا کفن بھی دیا گیا. ایک جنازے میں یہ گئے, ایک جنازے میں یہ گئے تو کہنے لگے جب تک کہ خدر کا کفن نہیں پہناؤ گے میں جنازے کی نماز نہیں پڑھوں گا. یہ کون سی سنت ہے ذرا بتاؤ؟ ابھی اس پر تبصرہ نہیں کرتا, اور ثبوت مانگو گے تو سب میرے پاس ثبوت ہے. ہاں, تو جب یہ ٹکٹ نکالنے کا معاملہ ہوا پوسٹ کی طرف سے تو انہوں نے کہا ہم مولانا کی اس پر تصویر چھپوانا چاہتے ہیں. تو دیوبند والوں نے تصویر دے دیا, یہ ہمارے شیخ الاسلام صاحب کی تصویر, ان کا نام شیخ الاسلام تھا, شیخ الاسلام صاحب کی تصویر ہے. وہ پوسٹل ٹکٹ دیوبندیوں کے گھر میں بھی ہوگا, گورنمنٹ کے ریکارڈ میں ہوگا, ہوا میں فائرنگ نہیں کر رہا ہوں. وہ ٹکٹ آج بھی ہندوستان میں موجود ہے, اور دیوبندیوں نے یادگار کے لیے اپنے مولانا کے نام پر جاری کی ہوئی گورنمنٹ کی ٹکٹ کو اپنے پاس اس میں البم میں لگا کے رکھا ہے. کوئی جاتا دیکھو ہمارے مولانا صاحب کی ٹکٹ ہے, یہ کون سی سنت ہے؟ یہ تو بدعت حرام ہے. تصویر چھپوانے کے لیے دے رہے ہو. ہم نے کبھی گورنمنٹ سے کوئی نہ درخواست کی نہ تمنا کی کہ اعلی حضرت کے نام کی ٹکٹ نکالو. गवर्नमेंट खुद कहने लगी आला हजरत के नाम की भी टिकट निकाल दी। बरेली से उन्होंने कहा मौलाना अहमद रजा के नाम की यादगारी टिकट हम पोस्टल टिकट निकालना चाहते हैं, आप मौलाना अहमद रजा साहब की तस्वीर भेजो। सारे उलमा ने इनकार कर दिया, हम तस्वीर नहीं भेज सकते, टिकट निकालो चाहे मत निकालो। तो उन्होंने ये लहरिया गुंबद आज भी सुन्नियों के पास, अगर कहीं नहीं है तो रजा एकेडमी में जा करके गवर्नमेंट ने पोस्टल टिकट आला हजरत के नाम से निकाला लेकिन तस्वीर छापने की किसी ने इजाजत नहीं दिया है, तो गुंबद की तस्वीर छापी है। इनके यहां तो गुंबद है ही नहीं है, गुंबद ही नहीं है तो क्या घर की तस्वीर छापेंगे, उन्हीं की तस्वीर छाप लिया। अब बताओ ये बिदात है या सुन्नत? बिदात है और हराम बिदात है। किसी देवबंद के आलिम ने इसके खिलाफ आवाज उठाई कि हमारे मौलाना की तस्वीर पोस्टल पर मत छापो, और ये तस्वीर छाप भी दी गई तो वो टिकट लगाते हैं और टिकट को चूम चूम के नहीं रखते हैं, गैर मुस्लिम भी खरीदते हैं, जब जरूरत हो जाती फेंक देते हैं, जूते से रौंदा जाता है। हम ऐसी हरकतें नहीं करते हैं मेरे दोस्तों, ये तमाम बिदअतें हैं, एक नहीं 50 बिदअतों का जिक्र करता हूं, अभी सीक्रेट रख रहा हूं, रात बहुत हो गई, फिर मौका मिलेगा तो इंशाअल्लाह एक एक बिदअत का जिक्र करूंगा कि इनके यहां क्या क्या बिदअतें चालू हैं और किस तरह से ये बिदअत के अंदर लतपत हैं। एक और बिदअत, असर और मगरिब के बीच में गश्त करते हैं कि नहीं करते? काय के लिए? सलाम अलैकुम, उधर जाएंगे सलाम अलैकुम। किसी सहाबी ने ये गश्त किया है? रसूल ने गश्त लगाया है? ये पाबंदी के साथ गश्त लगाते हैं, इसका सबूत हदीस से लाओ, और हदीस से न ला सकोगे तो नया काम हुआ, और नया काम ये बिदअत है तुम्हारे नजदीक, जहन्नम में ले जाने वाला है। इसी तरह से और सुनो, 6 बातें इनकी आती हैं। इस्लाम ने 5 बातें बताई हैं, तौहीद, कलमा, नमाज, रोजा, हज और जकात। इन्होंने कहा नहीं, 6 बातें, 6 बातों की ये तबलीग करते हैं, बताएं ये 6 बातें बिदअत हैं या सुन्नत है। वैसे तो इस्लाम की हजारों बात है, इस्लाम ने 5 बुनियादी चीज बताई है और इन्होंने 6 बातें बुनियादी बताई हैं, उसमें से इकराम मुस्लिम ये अगर बिदअत नहीं है तो इसको लाजिम क्यों करार दिया 6 बातों को, और 6 बातों को जब लाजिम करार दिया तो ये बिदअत के खाने में आई, और कुल्लो बिदअतिन दलाला, हर बिदअत गुमराही है, वह कुल्लो दलालतिन फिन्नार, और हर गुमराही जहन्नम में ले जाने वाली है। एक नहीं कितनी बिदअतें मैं बता सकता हूं, लेकिन रात बहुत हो गई है, आप अगर मकामे नासूत और मलकूत, जबरूत और लाहूत वालों का दामन पकड़ोगे तब नूर समझ में आएगा कि बिदअत बुरी क्या है और अच्छी क्या है। इनके तो सब वही घोड़ा गधा एक नजर आता है, सब बोलते वो घोड़ा भी वही है गधा भी है, गाय भी दूध देती बोले हो, बैल भी दूध देता बोले हो, अरे हमारे आए नहीं, अच्छी बिदात अच्छी है, बुरी बिदात बुरी है, हम घोड़े को घोड़ा कहेंगे, गधा को गधा कहेंगे, गाय दूध देती है जी हाँ, बैल दूध देता नहीं। हमारा मसलक ये है, हम गडमट करने के तैयार नहीं, खुद करो तो बोले बहुत अच्छा काम है, और सुन्नी करे तो बोले बिदात है, मिलाद करे ये भी सीरत का जलसा करते तो ये शायद कह दे हम सलातो सलाम नहीं पढ़ते, हम खड़े होकर सलातो सलाम नहीं पढ़ते, आजकल ये बैठ कर भी पढ़ने लगे, सुना है कि नहीं, हमने तो सैकड़ों लगा, अब सलातो सलाम भी बोले खड़े होकर पढ़ना जरूरी नहीं है, कम से कम इतनी बिदत तो करने लगे कि सलातो सलाम पढ़ने लगे, और कहते खड़े होकर नहीं पढ़ना चाहिए, हमारे पैर में ताकत है खड़े होते हैं, तू बकतुकता है मत खड़ा, हमको फालिश थोड़ी लगा है, लकवा थोड़ी लगा है, हम तो खड़े होते दम, یہاں بھی کھڑے ہوتے ہیں اور سن لو مدینہ منورہ جاتے ہیں تو وہاں بھی صلاۃ و سلام کھڑے ہو کر پڑھتا ہے, وہ بھی پڑھتا ہے ہم بھی پڑھتے ہیں. بولے وہ نزدیک ہے, یہی تو فرق ہے کہ ہم کہتے ہیں نزدیک میں بھی سنتے ہیں دور والے کی بھی سنتے ہیں. دور و نزدیک کے سننے والے وہ کان, کانے لالے کرامت پہ لاکھوں سلام. تو بدعت وہاں نہیں ہے, یہاں بدعت ہوگی وہاں بدعت نہیں. عجیب معاملہ ان کا ہے, ہم تو وہاں بھی جائز سمجھتے ہیں سن لو, یہاں بھی جائز سمجھتے ہیں. جو بدعت خرافات ہے ہم ڈنکے کی چوٹ پر بولتے ہیں, اے سنیوں اس سے بیزاری کا اعلان کرو. اور جن جن چیزوں کو, جائز چیزوں کو انہوں نے بدعت کہا ہے ان کی طرف کبھی دھیان مت دو, مس گائڈ کرتے ہیں. اس لیے میری ماں بہنوں, میرے جوانوں, میرے بوڑھوں, ان لوگوں کا دامن پکڑو, ان لوگوں کا دامن پکڑو جو عالم ناسوت, عالم ملکوت, عالم جبروت, عالم لاہوت کی سیر کرنے والے اولیاء کرام ہیں. وہ میرے غریب نواز ہیں, وہ میرے غوث پاک ہیں, وہ خواجہ دانا ہیں, اعلی حضرت ہیں, مفتی اعظم ہند ہیں. ان کا دامن پکڑو گے تو سب آپ کی نگاہوں میں نور آئے گا. آپ میں نور نہیں لیکن ان کے نور کا صدقہ آئے گا. بدعت سیئہ الگ نظر آئے گی اور بدعت حسنہ الگ نظر آئے گی. وما علینا الا البلاغ.